بسم الله، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا محمد وآله الطاهرين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا وقودها الناس والحجارة عليها ملائكة غلاظ شداد لا يعصون الله ما أمرهم ويفعلون ما يؤمرون. آج ہم سب بفضل خدا جس مقصد کے لیے جمع ہوئے ہیں اس کے تھوڑا سا ایک مختصر اشارہ میں نے کیا تھا، اور یہ آیت جو سورہ تحریم کی چھٹی آیت ہے اس کی تلاوت سے اپنی بات شروع کرتے ہیں. آیت یہ کہہ رہی ہے کہ اے ایمان والو، اے وہ لوگو جو ایمان لے آئے، قو انفسکم، حفاظت کرو، بچاؤ اپنے نفسوں کو، وَأَهْلِيكُمْ اور اپنے اہل کو، اپنے گھر والوں کو، نارن، نار سے اور آگ سے. یہ آگ کیسی ہے؟ وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ، کہ جس آگ کا ایندھن، جس آگ کا فیول، برننگ مٹیریل، انسان ہے اور پتھر ہیں. یعنی قرآن کریم میں مختلف مقامات پر اس بات کی طرف اس کی تاکید کی گئی ہے کہ جب ہم ایمان کے رستے پر چلیں اور ایمان کی راہ کو اپنائیں تو اس میں صرف اور صرف اپنی ذات کو نہ دیکھیں، بلکہ اپنے اہل کو، اپنے گھر والوں کو، اپنے دوستوں کو، اپنے ساتھیوں کو جن کے ساتھ ہم زندگی گزارتے ہیں، انہیں بھی اس رستے پر آنے کی دعوت دیں. تو بنیادی طور سے ہمارا جو مقصد تھا کہ جس کے تحت ہم نے کہا کہ اگر ہم مل بیٹھ کے کوئی ایک مزید اچھائی کریٹ کر سکیں، وہ یہ کہ اپنے اجتماعی سطح پر یا خاندانی سطح پر ہم ایمانی یا اسلامی ماحول کو ڈیولپ کرنے کی کوشش کریں. کیونکہ ہوتا اصل میں یہ ہے کہ مثال کے طور پر میں نے ایک چیز کو ریئلائز کیا ہے کہ ہاں، مجھے یہ راستہ مجھے سمجھ میں آ گیا کہ یہ قرآن کی راہ ہے، دین کی راہ ہے، روحانیت کا راستہ ہے، لیکن جس ماحول میں، جو میرا امیجیٹ ماحول ہے، جس میں سب سے پہلے میری بیوی اور اولاد آتے ہیں، یا اس کے بعد جو سیکنڈ لیئر ہے جس میں میرے رشتہ دار اور میرے قریبی دوست آتے ہیں، اگر وہ سارے کا سارا ماحول اپوزٹ ہے، اگر وہ پورا کا پورا نظام جو ہے وہ میری اس سوچ کے مخالف سمت میں جا رہا ہے، تو میں نہیں تیر سکتا پھر آگے کی طرف. یعنی کہ اگر سارے کرنٹس اپوزٹ ہیں تو ان کے مقابلے میں آگے جانا انسان کے لیے بہت زیادہ دشوار ہو جاتا ہے. تو یہ بھی ایک بڑی وجہ ہے کہ جیسے پیغمبر اکرم کو بھی جب سب سے پہلا حکم، یعنی بعثت کے بعد اور اعلان نبوت کے بعد جو سب سے پہلی ہدایت آپ کے پاس آئی تھی، وہ یہی آئی تھی کہ وہ انذر عشیرتک الاقربین، کہ اپنے قرابت داروں کو، اپنے قبیلے کے قرابت داروں کو اور قریب لوگوں کو ڈراؤ اور ان کو اس طرف بلاؤ. اور اسی سلسلے میں جو سب سے پہلی تبلیغ تھی پیغمبر اکرم کی، وہ اپنے گھر میں تھی، یعنی جناب خدیجہ سلام اللہ علیہ اور حضرت علی علیہ السلام جو اس وقت آپ کے گھر میں رہتے تھے، کہ سب سے پہلے ان کو کنورٹ کرنا، ان کو اپنے دین پر لانا. یعنی اس میں کیونکہ کئی ایسی چیزیں، ایک تو جیسے میں نے بتایا کہ اگر ہم کسی اور طرف چلے جا رہے ہیں، ہمارا خانوادہ کسی اور سمت میں جا رہا ہے، یہ اتنا اس پہ ٹینشن ایک جگہ پہ آگے کریٹ ہو جائے گی کہ پھر عام طور سے کسی ایک کو دوسرے کے آگے سرنڈر کرنا پڑ جائے گا. ٹھیک ہے، تو یہ ایک اہم ترین بات ہے کہ ہم صرف اس بات کو نہ سوچیں کہ صرف ہم ہی دین کی راہ کو اختیار کریں، صرف ہم اچھائی کے رستے پر چلیں، بلکہ دوسروں کو، اور دوسروں میں سب سے پہلے کون ہے؟ اہل. اپنے صرف اپنے نفوس کو آگ سے نہیں بچانا ہے، बल्कि अपने अहल को आग से बचाना है कि जिसका ईंधन इंसान और पत्थर है। यानी वो आग किस चीज़ से जलेगी? इंसानों और पत्थरों से। और यहाँ पत्थरों से भी मुराद वो वाले पत्थर नहीं है रॉक्स, बल्कि पत्थरों से भी मुराद या तो बाज़ रिवायतों में आया है कि वो बुत जिनको पूजा जाता था, या वो इंसान जो पत्थरों की मानिंद होते हैं। यानी कि पूरी ज़िंदगी इस तरीके से गुजार देना कि खुदा के पैगाम का कोई असर इंसान पे कायम ना हो, ये ऐसा है जैसे कि पत्थर है। सूरह बकरा की आयतों में भी ये जुमला मौजूद है कि पत्थर जो हैं उनमें से भी बाज़ कुछ इंसानों के दिलों से ज़्यादा नरम होते हैं, कि पत्थरों में से भी चश्मे फूट जाते हैं, पत्थर भी खौफ खुदा से ऊपर से नीचे गिर पड़ते हैं। ये सब सूरह बकरा की आयतों। यानी इंसान बाज़ औक़ात इससे भी ज़्यादा संग दिल होते हैं। तो बहरहाल, तो इस छोटी सी बेसिक इंट्रोडक्शन के हवाले से कि ये मकसद है कि ताकि हम एक ऐसा एनवायरनमेंट और माहौल क्रिएट करने में कामयाब हो जाएं कि जो हम सब को आगे बढ़ने में मदद दे। ठीक है, ये बुनियादी। और इसकी ज़रूरत क्यों है? जैसे आपने अक्सर वो मजालिस में सुना होगा कि जब रसूल खुदा ने जनाब फातिमा जहरा और इमाम अली अलैहिस्सलाम के शादी के बाद अगले दिन जब पूछा था इमाम अली अलैहिस्सलाम से कि तुमने फातिमा को कैसा पाया, तो आपने जवाब दिया था कि इताअत खुदा में बेहतरीन मददगार। यानी और कोई दूसरी चीज़ नहीं, आपने फरमाया कि इताअत खुदा में बेहतरीन मददगार। तो ये एक खानवादे का, एक फैमिली का बुनियादी मकसद होना चाहिए कि हस्बैंड एंड वाइफ क्या करें एक दूसरे के लिए, खुदा के रस्ते में आगे बढ़ने के हवाले से एक दूसरे के बेहतरीन मददगार हों, न कि एक दूसरे का रास्ता रोकने वाले, न कि एक दूसरे के लिए खुदाई रस्तों में प्रॉब्लम्स क्रिएट करने वाले। ठीक है, ये यानी कि ये चीज़ हमारे जहन में कि ये एक इस्लामी तसव्वुर है एक फैमिली का, कि जिसमें फैमिली का मतलब ये है कि एक मर्द और औरत आपस में मिलें, एक खानवादे की तश्कील दें, उसको डेवलप करें, लेकिन इस अंदाज से कि वो पूरा का पूरा सिलसिला खुदा के रस्ते में हो, खुदा की तरफ हो, इलल्ला हो, लिल्ला हो। ठीक है, अब इस हवाले से मैं थोड़ी सी दो तीन बातें इंशाल्लाह, क्योंकि हमारा बुनियादी मकसद ये है कि कुछ प्रैक्टिकल पॉइंट्स को डिस्कस किया जाए कि जिन पर हम अमल कर सकें, और रफ्ता रफ्ता उस अमल के ज़रिए से हम अपनी ज़ाती और अपनी घरेलू ज़िंदगी को बेहतर से बेहतर बना सकें। लेकिन उससे पहले बस मैं एक सवाल आप लोगों से करना चाहूँगा कि इतना वक्त जो हमने सर्फ किया दो चीज़ों पर बुनियादी तौर से, कि दुनिया और आखिरत का मतलब समझ लें, तो अब आप में से थोड़ा सा मुझे दो दो लफ्ज़ों में, और अगर हमारी बहनों में से भी कोई इसमें इस गुफ्तगु में शरीक होना चाहे तो मोस्ट वेलकम, कि हयात दुनिया और हयात आखिरत क्या है, क्या समझे अब तक, जो समझे हैं वो बयान करें, ये बहुत जरूरी है। हयात दुनिया यानी कि हम दुनिया में जिंदा हैं, दुनिया भी जिंदगी में है और आखिरत की जिंदगी में मिसाल के तौर पर हमको जाना है, ये बात हमें समझ में आ रही। इसकी क्या वर्थ, डेफिनेशन, स्कोप, इम्पोर्टेंस?
अभी तक तो ये समझ में आया कि भाई यहाँ काम करें ताकि आखिरत में आपकी आसानियाँ पैदा हों। हयात दुनिया में जैसे आपने कहा कि हयात दुनिया वो पांच चीजों से
जी
वो है, जैसे लहब लहब, जीनत, तकासुर, तफाकुर, और जिसमें हम लोग जीते हैं वो इन्हीं चीज़ों के को डोमेन मान के चलते हैं, तो वो हयात दुनिया हो जाती है। आखिरत उस लिहाज में कह सकते हैं कि जो जो इस नफसानी चीज़ें हैं या उस तरह अपने नफ्स पे अफेक्ट करती हैं चीज़,
यानी इसकी इम्पोर्टेंस और स्कोप क्या समझ में आता है दुनिया और आखिरत का?
दुनिया में तो हम लोग मतलब जो भेजेंगे इसीलिए कि जो है लाइफ आप बहुत छोटी है लेकिन आखिरत की जो लाइफ होगी वो बहुत बड़ी होगी। जो छोटी सी लाइफ है इसमें जो है हमें ऐसा जो करना है वो कि जो कि हमारी आखिरत जो बड़ी लाइफ है उसमें हम रह सकें। तो जो भी हमारे अमाल होंगे छोटी सी लाइफ में वो सब आगे जाते हैं
जी। लेकिन इसमें जो एक बहुत अहम पॉइंट है मेरा ख़्याल है कि जो हम बार बार रिकर होता रहा है हमारी गुफ्तगू में, ऐसा मैंने जैसे कहा कि हयात दुनिया बेसिकली पांच चीज़ें, यानी कि इस दुनिया की ज़िंदगी में जब हम हैं या जो ज़िंदगी दुनिया की गुजार रहे हैं वो बेसिकली पांच चीज़ों के गिर्द घूमती है। यानी इंसानों ने कुछ बातें फ़र्ज़ कर ली हैं कि जिसके फ़र्ज़ किस तरीके से कर लिए हैं कि अगर ये चीज़ इसको मिल जाएगी ये बाइज़्ज़त होगा, अगर ये चीज़ इसके पास होगी तो ये बहुत अच्छा इंसान कहलाएगा एंड सो ऑन। ठीक है, यानी लाइब व लहब इसी को कहते हैं कि ख्याली और तसव्वुराती चीज़ें जिनकी एक अट्रैक्शन है जो इंसानों को अपनी तरफ खींचती है, और उसकी तफसील क्या है कि वो जीनत तफाखुर और तकासुर की तरफ जारी होती है। यानी ये ख्याली और तसव्वुराती चीज़ें क्या हैं, बेसिकली तीन उस पर है कि शो ऑफ है, यानी कि अपने आप को और अपनी चीज़ों को ज़्यादा से ज़्यादा शो ऑफ करना, दूसरों के साथ बड़ाई का मुकाबला करना, दूसरों के साथ कसरत का यानी ज़्यादा और कम का मुकाबला करना। ठीक है, और इस हयात दुनिया यानी ये जो ज़िंदगी है कि जिसमें हम सब मौजूद और पाए जाते हैं, इस ज़िंदगी की हैसियत सिर्फ एक बबल की तरह है कि जो बर्स्ट हो जाएगा एट द टाइम ऑफ डेथ। यानी ये एक्चुअली कोई चीज़ ही नहीं है, ये सिर्फ और सिर्फ एक इमेज कह लें या एक तासुर कह लें कि जो क्रिएट किया गया। अब वो आप वाली बात कि ये ज़िंदगी इन एसेंस ये है, लेकिन इस ज़िंदगी के अंदर एक बड़ी वैल्यूएबल चीज़ छुपी हुई है। वो वैल्यूएबल चीज़ क्या है? ईमान और अमल साले। यानी इसी लाइब और लहब वाली ज़िंदगी के अंदर ईमान और अमल साले की अपॉर्चुनिटी भी छुपी हुई है। जो उसको टैप कर ले, जो उस तरफ चला जाए, फिर वहां से इंसान की एक दूसरी जिंदगी का आगाज हो जाता है। ठीक है, फिर वो हयात दुनिया से निकल कर किस तरफ चला जाता है? हयात उखरवी में चला जाता है। और हयात उखरवी की जो तारीफ खुदा ने बयान की कि इन्नत दार अल आखिरत लहियल हयावान, कि बेशक आखिरत का घर जो है यही जिंदा है, जिंदा है, जिंदा यानी आखिरत जिंदा है, ये दुनिया मुर्दा है। ठीक है, इसकी कोई हकीकत नहीं है कि जीनत तफाखुर तकासुर की तरफ जो चीज़ें इंसान को ले जाती हैं या इस तरफ आगे बढ़ाती हैं ये टोटली वर्थलेस है। और इस बात को इंसान जितना जल्दी समझ ले उतना उसके हक में बेहतर है। ठीक है ना, ये एक रिमाइंडर के क्यों कि हमें बहुत सारे मकामात पर ईमान की तरफ आते हुए प्रॉब्लम क्यों होती है, यही जीनत तफाखुर और तकासुर बीच की दीवार बनती है, या ये जो ख्याली और तसव्वुराती बातें हमारे दिमाग में फंसी हुई हैं ये हमारे रास्ते की दीवार बनती हैं। ठीक है ना, तो ये जब हम मारिफत पर की बात करते हैं, जब हम कुरान को समझने पर दिक्कत करते हैं, तो इससे हमारा मकसद यही होता है कि हम सही को गलत से अलग करके समझ सकें, ताकि प्रैक्टिकली एक रास्ता लेने में हमको दुश्वारी ना हो। बात वाजह हो रही है कि ये जितना भी मैंने कि बज़ाहिर लगता है कि हम खाली एक थ्योरेटिकल बहस कर रहे हैं, ये थ्योरेटिकल बहस, ये नज़रियाती बहस ही वो प्लेटफॉर्म फराहम करती है कि अगर हमने उसको समझ लिया, उन आइडियाज़ को कैप्चर कर लिया, उनको अपने अंदर खुदा की तौफीक से अब्सॉर्ब करने के काबिल हो गए कुरानी मतालिब को, तो वहाँ से हमें वो मोटिवेशन और इम्पेटस और एनर्जी मिलती है कि जहाँ से हम अपनी लाइफ के अंदर प्रैक्टिकल डायरेक्शन को ले सकें, जहाँ से हम ये लाइब और लहब के सारे पर्दों को चाक कर सकें, इसको तोड़ सकें। ठीक है, इस बात से एग्री कर रहे हैं, ये बात समझ में आ रही है ना आपको? बिल्कुल। तो अब यहाँ से यानी कि जब हम अमल की तरफ आते हैं, तो देखें अमल में एक बहुत अहम नुक्ता है। हमें अमल इस तरीके से सिखाया जाता है कि तुम ये काम कर लो और ये काम करने से इतना सवाब मिलेगा, या इस काम को करने से तुम जहन्नम से बच जाओगे या खुदा खुश हो जाएगा। دین ایک بڑا عجیب نظریہ پیش کرتا ہے عمل کے حوالے سے. وہ یہ کہ عمل اصل میں وہ ہے جو ایمان سے برآمد ہو, دیٹ اوریجنیٹس کمز آؤٹ فرام یور بلیف سسٹم. یعنی وہ نماز حقیقی نماز ہے کہ جو آپ کے ایمان سے برآمد ہوتی ہے. یعنی انسان کا دل چاہے کہ میں اپنے رب کی بارگاہ میں کھڑا ہوں, انسان کا دل چاہے کہ میں اپنے رب سے ملاقات کروں, میں اپنے رب کے ساتھ کچھ گفتگو کروں, یہ اصل نماز ہے. یہ نہیں ہے کہ ہاں خدا نے فرض قرار دے دیا ہے اس لیے پڑھنا تو ہے اس لیے کھڑے, یہ حقیقتاً نماز نہیں ہے. اس پر ہم انشاءاللہ جب اسرار عبادات اور نماز پہ بات کریں گے. تو ہم جب اس کی ایمان کی اور عقیدے پر اتنی بحث کرتے ہیں, قرآنی مطالب کو اتنا زیادہ ڈسکس کرتے ہیں, تو اس کی وجہ یہی ہوتی ہے کہ ہمارے اندر کا ہمارے جو دل ہے وہ اتنا نورانی ہو جائے کہ پھر اس کی وجہ سے ہم سے جو کام ہیں وہ سب ڈیولپ ہوں, سارے کام ہمارے اس نور کی بنیاد پر ہوں, نہ کہ ایک امپوزڈ برڈن کے طور پر ہوں. ٹھیک ہے نا؟ انہیں تو جب ہم ایک عمل کی بات کریں گے, عمل کی طرف آئیں گے, تو عمل کی بنیاد ایمان پر ہونا چاہیے, عمل کی بنیاد محبت خدا پر ہونا چاہیے, عمل کی بنیاد معرفت خدا پہ ہونا چاہیے. کیا محسوس کریں کہ یہ نماز کہاں سے نکل رہی ہے, یہ باہر سے میرے اوپر مسلط نہیں ہو رہی ہے, بلکہ یہ نماز میرے دل کی آواز ہے, میرے دل کی چاہت ہے کہ میں اپنے رب سے ملاقات کروں. ٹھیک ہے؟ انہیں کہ جیسے امام علی علیہ السلام کے بارے میں آتا ہے کہ آپ نے فرمایا کہ جب بھی پریشانی ہوتی تھی دو رکعت نماز پڑھتے تھے. یعنی کیا مطلب ہوا؟ کہ جب بھی انسان کا دل اداس ہو, جب بھی انسان پریشانی محسوس کرے تو پلٹ کے, جیسے بچہ پریشان ہوتا ہے کہاں پلٹ کے جاتا ہے؟ اپنے والدین ماں باپ کی طرف پلٹ کے جاتا ہے. تو اگر انسان واقعی عبد خدا ہے تو جب پریشان ہو پلٹ کے خود اپنے رب کی طرف جائے. کہ جس طریقے سے آپ پریشان ہوتے ہیں اور آپ کو کوئی حل نہیں مل رہا, لیکن اگر کوئی مہربان دوست مل جائے اس پریشانی میں, جس کے ساتھ آپ بیٹھ کر کم از کم اپنے دل کا بوجھ ہلکا کر لیں, تو آپ کو اچھا لگتا ہے. تو اس خدا کی طرف پلٹنا کہ جس کے قبضے قدرت میں سب کچھ ہے, مطلب وہ صرف دل کا بوجھ ہلکا کرنے کی بات نہیں, اسی کے ہاتھ میں سارے مسائل کا حل, پرابلمس کا سلوشن. تو بہرحال یعنی کہ یہ چیز ہمارے مد نظر رہنا چاہیے بنیادی طور سے, کہ عمل وہ نہیں ہوتا, اس عمل کا نتیجہ نہیں برآمد ہوتا کہ جو امپوزڈ ہو لائک اے برڈن. یعنی کہ ہم, اور یہ ایک کافی بڑا پرابلم ہے اس وے آف لرننگ میں کہ جس کی بنیاد خالی فقہ اور اصول پہ رکھی جاتی ہے. کیونکہ یعنی کہ اگر ہم خالی توزیل مسائل کو لے کے چلتے ہیں یا اس رستے سے آتے ہیں, تو وہاں ہم پہلی سٹیج پر ہی آ جاتے ہیں کہ یہ واجب ہے, یہ حرام ہے, یہ عذاب ہے, یہ ثواب ہے, اور ہم اس چیزوں کو کر تو رہے ہوتے ہیں, لیکن وہ سب کچھ رفتہ رفتہ برڈن بنتا چلا جاتا ہے. وہ انسان پریشان ہو جاتا ہے کہ میں اتنی ساری چیزیں کیوں کر رہا ہوں. میں صرف آج کی حد تک, ایک تو یہ کہ میں بہت زیادہ پسند کروں گا اگر آپ لوگ تھوڑا سا اپنے ذہن کھولیں اور اس حوالے سے بات کریں, کوئی آئیڈیا ہو, میں دو تین باتیں فقط سامنے رکھوں گا, ایک پریکٹیکل اپروچ کے حوالے سے کہ کیا کرنا چاہیے. یہ بات تو ہمیں سمجھ میں آ گئی کہ دین خود غرضی کے خلاف ہے. ٹھیک ہے؟ دین اس بات کو پسند نہیں کرتا کہ ہم صرف اپنی بھلائی کے لیے, اپنی فلاح کے لیے سوچیں اور باقی انسانوں کو جہنم میں جاتا ہوا دیکھتے رہیں آرام سے. یہ دینی نقطۂ نظر نہیں ہے. جن انسانوں پر ہمیں محنت کرنا ہے ان میں سب سے پہلے حق کس کا بنتا ہے؟ میرے گھر والوں کا, پھر میرے قریبی دوستوں, حلقے داروں اور رشتہ داروں کا, کہ جن کے اوپر مجھے محنت کرنا چاہیے, جن کے سامنے مجھے دین کا پیغام رکھنا چاہیے. یہ بات ہمیں سمجھ میں آ گئی. سورہ طٰہٰ کی دو آیتیں جو یعنی کہ ایک پریکٹیکل, پہلا جو میری طرف سے پریکٹیکل ریکمنڈیشن کہ ہم کیا کریں, 131 مقدمہ ہے, 132 میں وہ انسٹرکشن ہے. وَلَا تَمُدَّنَّ عَيْنَيْكَ إِلَى مَا مَتَّعْنَا بِهِ. خدا بات کر رہا ہے کہ یہ جو کافر ہیں یہ بظاہر تقریباً ہر دور میں مسلمانوں سے زیادہ یا ایمان والوں سے زیادہ دولت مند بھی رہے ہیں اور پاورفل بھی رہے ہیں. یعنی شروع سے آپ دیکھ لیں, ہر نبی کے, حضرت نوح علیہ السلام کے زمانے سے آپ دیکھ لیں کہ ان کے ساتھ, بلکہ حضرت نوح کے بارے میں تو یہ ہے بھی کہ ان کے جو سردار تھے قوم کے, وہ تو طعنے بھی دیتے تھے ان کو کہ ہم دیکھتے ہیں کہ تمہارے ساتھ تمہاری پیروی کرنے والے سارے لوگ جو ہیں وہ ہمارے معاشرے کا نادار اور ذلیل طبقہ ہے. یہ لفظ ہے قرآن کریم میں, ذلیل ہیں یہ لوگ جو تمہارے ساتھ. ہر نبی کے ساتھ یہی ہوتا رہا ہے کہ بظاہر محروم اور مجبور طبقہ نبی کے ساتھ آتا ہے, اور جتنے بھی ویل آف اور پاورفل اور دولت مند ہیں وہ سب اپوزٹ کھڑے ہوتے ہیں. تو پیغمبر کو یہ نصیحت کی جا رہی ہے خدا کی طرف سے, وَلَا تَمُدَّنَّ عَيْنَيْكَ إِلَى مَا مَتَّعْنَا بِهِ أَزْوَاجًا مِّنْهُمْ زَهْرَةَ الْحَيَاةَ الدُّنْيَا, کہ اس کا مختصر مفہوم یہ ہے کہ جو کچھ ہم نے ان لوگوں کو جو بے دین ہیں ان کو دنیا کی حیات دنیا میں سے جو مزے, جو لذتیں, جو آرام اور جو آسائش ہم نے ان کو دیا ہے, اس طرف اپنی نظر کو مت موڑنا, اپنی نظر کو اس طرف مبذول, انہیں اس کو نظر اٹھا کے دیکھنے کی ضرورت بھی نہیں ہے. آپ سوچیں ہم یہ کام کرتے ہیں کہ جن کو حیات دنیا کے لذتیں اور نعمتیں ملی ہوئی ہیں, وَلَا تَمُدَّنَّ عَيْنَيْكَ, اس طرف اپنی نظر کو, اپنی آنکھ کو اس طرف نہیں مبذول کرو, اس طرف نہیں موڑو, ٹھیک ہے, اس کی طرف کہ مَا مَتَّعْنَا, جو کچھ ہم نے ان کو دیا, بِهِ أَزْوَاجًا مِّنْهُمْ زَهْرَةَ الْحَيَاةَ الدُّنْيَا, یعنی کہ جو پھول ہے کس کا, حیات دنیا کا, حیات دنیا کے فروٹس میں سے ہم نے ان کو جو کچھ دیا, نظر نہیں کرنا اس طرف. کیوں؟ لِنَفْتِنَهُمْ فِي, یہ صرف اس لیے ہم نے سامنے رکھا ہے کہ اس کے ذریعے سے ان کو فتنے میں, انہیں آزمائش میں ڈالیں. یہ جتنا کچھ ہے یہ سب کا سب صرف آزمائش کے لیے, اس کی کوئی حقیقت نہیں ہے, یہ کوئی دولت نہیں ہے, یہ کوئی سرمایہ نہیں ہے. زہرت الحیات الدنیا, اس طرف ہے پیغمبر, نظر بھی اٹھا کے نہیں دیکھنا کہ فلاں کے پاس یہ ہے, فلاں کے پاس یہ ہے. ہاں کس کو رش کی نظر سے دیکھو, جو صاحب علم ہے, جس کو خدا نے علم اور عقل و روحانیت اور وزڈم عطا کی ہے, وہ اس قلائق ہے کہ اس طرف دیکھو, اس پہ رش کرو, اس طرف نہیں دیکھنا کیونکہ یہ صرف فتنہ ہے, اس لیے کہ ان کو فتنے میں ہم ڈالیں. وَرِزْقُ رَبَّكَ خَيْرٌ وَأَبْقَى, اور تیرے رب کا رزق جو ہے وہی خیر بھی ہے اور بہت زیادہ باقی رہنے والا ہے. یہ حیات دنیا کا پھل نہیں جو لوگوں کے ہاتھوں میں, اس طرف نظر بھی نہیں اٹھاؤ, کس چیز کی تلاش میں رہو, رزق رب کا, تیرے رب کا رزق. اب یہ رب کا رزق کیا ہے, دیکھیں مثال کے طور پر, رب کا رزق قناعت ہے, رب کا رزق غیرت اور خودداری ہے, رب کا رزق یعنی کہ بندگی کی, عبادات کی توفیق ہے, یہ ہے رب کا رزق جو خدا کی طرف سے انسان کو عطا ہوتا ہے, ٹھیک ہے, وہ خیر بھی ہے اور ابقا یعنی بہت زیادہ باقی رہنے والا ہے. تو یہ ایک جنرل ریکمنڈیشن ہے کہ اس طرف نظر اٹھا کے نہیں دیکھنا, کس چیز کی تلاش میں ہمیشہ رہو, اپنے رب کے رزق کو طلب کرتے رہو, جو کچھ تمہارے رب نے تمہارے لیے رکھا ہے. وَأْمُرْ, اب یہ ریکمنڈیشن ہے جس پر ہمیں انشاءاللہ عمل کرنا ہے باقاعدہ, ٹھیک ہے. وَأْمُرْ أَهْلَكَ بِالصَّلَاةِ وَاصْطَبِرْ عَلَيْهَا, اور اپنے گھر والوں کو, اپنے اہل کو حکم دو نماز کا, واستبر علیہا, اور خود بھی اس پر ثابت قدم رہو, ٹھیک ہے. یہ ایک بات سمجھ میں آ گئی, یعنی کہ یہ ہماری طرف سے ریکمنڈیشن نمبر ون. کیا ریکمنڈیشن نمبر ون؟ کہ اپنے گھر میں اپنے گھر والوں کو اور خاص طور سے بچوں کو کیا کرنا ہے کہ حکم دینا ہے, پرسویڈ کرنا ہے, آرڈر دینا ہے. وامر یعنی حکم دو, گیو دیم دا آرڈر اپنے اہل گھر والوں کو, بالصلات, صلات. اور یہ چیز قرآن میں اور دین کی نظر میں ہرگز لائق پسندیدگی نہیں ہے کہ دوسروں کو حکم دو اور خود فارغ رہو. تو واستبر علیہا یعنی اس پر خود ثابت قدم رہو, یعنی پہلے خود ثابت قدم رہو صلات پر, نماز پر, اور اپنے گھر والوں کو مسلسل اس کا حکم دیتے رہو. یعنی کہ جیسے کہ اگرچہ کہ پیغمبر اکرم کو اس چیز کی وہ نہیں تھی, لیکن جب یہ آیت نازل ہوئی تو آپ آتے تھے در فاطمہ پر اور آ کے باقاعدہ نماز کے وقت کہتے تھے یعنی حی علی الصلاۃ, یہ صلاۃ کا وقت ہے, اقیم الصلاۃ. تو یعنی کہ یہ کام ہمیں کرنا ہے. کیا کام کرنا ہے کہ اپنے گھر میں اپنے گھر والوں کو, جو بھی آپ کے گھر والے جن کو بھی آپ اپنا اہل سمجھتے ہیں, ان کو کیا کرنا ہے, نماز کی تلقین کرنا ہے, یاد دلانا ہے ایک دوسرے کو. کیا چیز یاد دلانا ہے کہ اب وقت نماز ہے, نماز کے لیے قیام کرو, نماز کے لیے تیاری کرو اور توجہ کرو. ٹھیک ہے, بات واضح ہو گئی نا, کہ یہ باقاعدہ ایک چیز ہے کہ جو خدا پیغمبر اکرم کو کہہ رہا ہے اور اس پر حضور نے باقاعدگی سے پھر عمل کیا ہے اپنے گھر والوں کے ساتھ, کہ جب بھی نماز کا وقت ہو, نماز کا موقع ہو, تو اس میں یاد دلانا ہے کہ جیسے حی علی الصلاۃ, کہ نماز کے لیے آمادہ ہو, نماز کے لیے پریپیئر ہو, گھر میں بچے ہوں ان کو آمادہ کرنا ہے کہ آئیے اٹھیے نماز پڑھیے نماز. اب اس میں زبردستی نہیں ہے, ظاہر ہے کہ بچے ہمیشہ شروع میں بات نہیں مانتے, لیکن رفتہ 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 کر کے. اور اس میں سب سے بڑی اگزامپل خود پیرنٹس ہیں, کہ جب والدین ایک کام کریں گے, یعنی مثال کے طور پر کہ وہ خواتین کے جو خود بے حجاب ہیں, بہت کم امکان ہے کہ ان کی بیٹیاں با حجاب ہوں گی, کیونکہ بیسیکلی اولاد والدین کو دیکھ کر سیکھ رہی ہوتی ہے. بہت کم ہوتا ہے کہ پھر اولاد دوسرے رستوں پہ چلے یا کوئی اچھا استاد مل جائے, وہ ایک الگ بات ہوتی ہے.
حیدر بھائی, اس کے لیے جو ایج کے مطلب ایک ایج آتی ہے اس کے بعد واجب کری گئی ہیں چیزیں,
جی,
تو بچوں کو اس لحاظ میں کہنا کب سے شروع کرنا چاہیے؟
کہنا تو جیسے ہی اس کو سمجھ آ جائے, یعنی ویسے یہ بات کہی جاتی ہے کہ 7 ایئرز سے, تو پھر آپ تھوڑا پریشرائز کریں, لیکن اس سے پہلے بھی, کیونکہ یہ ساری کی ساری باتیں آپ کو بھی اندازہ ہوگا کہ ہم نے وہ چیزیں جو بہت بچپن میں سنی ہیں جب ہمیں شعور بھی نہیں تھا, لیکن اب ہم ان کو ریکال کر پاتے ہیں اور ان کی اہمیت کو سمجھ رہے ہوتے ہیں. یعنی مجھے اچھے طریقے سے یاد ہے کہ اپنے 4, 5, 6 سال کے سن کی چیزیں, کہ جیسے مجالس میں, اس وقت مجلس میں جا کے صرف کام ہوتا تھا سو جانا, لیکن سم ہاؤ میں ان چیزوں کو, اس کیفیت کو ریکال کر پاتا ہوں, اور میں یہ محسوس کرتا ہوں کہ اس کا ایک پازیٹیو امپیکٹ میرے نفس پہ باقی ہے, کہ جو ہمارے بزرگ ہمیں اس وقت اپنے ساتھ ساتھ, حالانکہ بیچاروں کو زحمت بھی ہوتی تھی, سب کچھ ہوتا تھا, لیکن جو ہمیں اپنے ساتھ ساتھ مجلسوں میں, ان محافل میں اور اس چیز میں, یا یہ کہ شروع شروع میں جب ہمارے جیسے دادا نے مجھے نماز سکھائی, اور اس وقت بھی یعنی کہ تھوڑا سا, ظاہر ہے کہ اس وقت ہم پابندی سے نہیں, لیکن وہ ایک بات کہتے رہنا, نماز پڑھو نماز پڑھو, یعنی دادا نانا دونوں, نماز پڑھو نماز پڑھو, تو وہ رفتہ رفتہ ان ساری چیزوں کا ایک اثر ہے. کہ جو آیت کہہ رہی ہے نا, وامر اہلکا, یعنی ٹھیک ہے ہم ایک دوسرے کو, ہم نماز پڑھتے ہیں ایک بات, لیکن اگر ہم ہر نماز کے وقت ایک دوسرے کو یاد دلائیں کہ وقت نماز آ گیا ہے, تیار ہو, اس کا دوسرا اثر ہے. یعنی کہ ہم ٹھیک ہے ہم سب اپنے گھروں میں ماشاءاللہ, یہ میں نہیں کہہ رہا کہ خدا نخواستہ کوئی بے نمازی ہیں, لیکن اگر ہم نماز کا وقت آنے پر باقاعدہ ایک اپنے کو متوجہ کریں, اپنے گھر والوں کو متوجہ کرائیں, ان سے کہیں کہ وقت نماز ہے, نماز کے لیے آمادہ ہوں, تیار ہوں, توجہ کریں, اس کا ایک اضافی اثر ہے. اور اس کو تجربہ کر کے دیکھیں, یعنی کہ جیسے ہم نے مہینے مہینے کی میں ملنے کی بات کی ہے نا, ایک مہینے تک اس چیز کو پریکٹس کریں اور دیکھیں گے اس کا نتیجہ ہے یا نہیں. کہ اگر ہم نماز کے وقت متوجہ ہوں خود اور اپنے گھر والوں کو متوجہ کرائیں, اور جو بھی بچے ہیں ان کو کسی نہ کسی طریقے سے آمادہ کرنے کی کوشش کریں کہ آؤ بیٹا کرو, نماز کے وقت آ گیا ہے. یعنی کہ کچھ نہ کچھ, ظاہر ہے بچے پوری نماز نہیں پڑھیں, تھوڑا سا پڑھیں, ایک سجدہ کر لیں, خالی کھڑے ہو کے اللہ اکبر کہہ لیں, ٹھیک. لیکن اس کے اندر یہ چیز رفتہ 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 کر کے انجیکٹ ہونا شروع ہو جائے کہ نہیں یہ عبادت ہے. اس طریقے سے عبادت کے اوقات آتے ہیں زندگی میں جن کا مجھے احترام کرنا لازمی ہے, جن کا مجھے خیال رکھنا ضروری ہے. ٹھیک ہے, یہ پہلی ریکمنڈیشن کہ جس پر میں سمجھتا ہوں کہ ہمیں عمل کرنا چاہیے اور ہم عمل کر سکتے ہیں. دوسرا پھر ایک اور چیز, اور یہ حضرت ابراہیم علیہ السلام کی دعا ہے. اس میں سے ایک دو جملے میں پڑھوں گا, سورہ ابراہیم آیت نمبر 35 and onwards. یہ جو حکم ہے اپنے اہل کو بچانے کا, اپنے اہل کو جہنم کی آگ سے نجات دلانے کا, یا اپنے اہل کو دین میں لے کے چلنے کا, اس کی سب سے بہترین مثال قرآن کریم نے خود حضرت ابراہیم علیہ السلام کی دی ہے کہ جناب ابراہیم علیہ السلام نے کئی جگہوں پر جو دعائیں کی ہیں جو سورہ بقرہ میں ہیں, یعنی سورہ بقرہ کی آیت 124 سے 131 حضرت ابراہیم علیہ السلام پر پوری, اور بہت بہت ڈیپتھ ہے اس میں. اسی طریقے سے سورہ ابراہیم کی یہ آیتیں 35 سے لے کے 40 تک تقریباً جو آن جناب کی کے دعائیہ کلمات کو نقل کرتی ہیں. اور یہ میں صرف اس لیے کہ دیکھیں, انہیں دوسری ریکمنڈیشن نمبر 2, ایک دوسرے کے لیے باقاعدہ دعا کیا کریں. ٹھیک ہے, یعنی یہ نہیں کہ ہم رسمن کہہ دیتے ہیں جی دعاؤں میں یاد رکھیے گا, دوسرے نے کہہ دیا جی ہاں یاد رکھوں گا, یہ نہیں. مطلب باقاعدہ باقاعدہ کہ جب نماز پڑھیں, نماز شب پڑھیں, نماز شب میں جو وتر ہے, نماز وتر کے قنوت میں دعا کی ہی جاتی ہے مومنین و مومنات کے لیے جو زندہ یا مردہ ہیں, اس میں یاد رکھیں. قرآن پڑھنے کے بعد یاد رکھیں کہ ایک دوسرے کے لیے باقاعدہ دعا کریں خدا کی بارگاہ میں. کہ اس قسم کے, یعنی کہ اگر اس میں تھوڑا سا میں روایتیں بھی شاید آپ کے ساتھ بیان کر چکا ہوں کہ پہلی بات تو یہ کہ رسول خدا نے اپنے اصحاب سے فرمایا کہ تم ایک دوسرے, تم ان زبانوں کے ساتھ خدا سے مانگو کہ جن سے تم نے گناہ نہیں کیا, تو تمہاری دعائیں فوراً قبول ہو جائیں گی. تو لوگ اصحاب حیران ہوئے کہ یہ ہم میں سے تو کسی کی زبان ایسی نہیں ہے. تو آپ نے فرمایا کہ ایک دوسرے کے لیے دعا کیا کرو کیونکہ تم نے دوسرے کی زبان سے گناہ نہیں کیے. یعنی آپ نے ایک بڑے پرلطف انداز میں اس بات کو سمجھایا کہ اگر مومنین ایک دوسرے کے لیے دعا کریں تو دعا کی قبولیت کا امکان زیادہ ہے بنسبت یہ کہ ہم سب خالی اپنے لیے مانگتے رہیں. اور دوسرا واقعہ اس میں یہ ہے کہ کسی شب قدر کا شاید موقع تھا کہ جب جناب سیدہ سلام اللہ علیہا دعا اور مناجات میں مشغول تھیں, امام حسن علیہ السلام چھوٹے سے تھے, پاس موجود تھے. کافی دیر کے بعد آپ فرماتے ہیں کہ اے مادر گرامی, اتنی دیر سے میں آپ کو دعا کرتے ہوئے سن رہا ہوں اور ساری دعائیں آپ نے دوسروں کے لیے مانگی ہیں, اپنے لیے بھی کچھ مانگے. تو آپ نے وہی جواب دیا کہ جب انسان خدا سے دوسروں کے لیے مانگتا ہے تو یہ ممکن نہیں ہے کہ خدا تمہیں چھوڑ دے. یعنی کہ جب تم خدا کی بارگاہ سے دوسرے انسانوں کے لیے اچھائی طلب کرتے ہو تو اس بات کا کوئی امکان باقی نہیں رہ جاتا کہ وہ انسان جو دوسروں کا اچھا چاہے خدا اس کو اچھا نہ دے, خدا اس کی زندگی میں اچھائی پیدا نہ کرے. ٹھیک ہے, تو یہ دوسری ریکمنڈیشن کے جس پر ہم سب کو عمل کرنا چاہیے وہ یہ کہ ایک دوسرے کے لیے دعا کریں. یعنی دعا کرنے میں فقط یہ نہیں میں, ایسی دعا خدا کو نہیں پسند ہے. آپ سورہ حمد میں دیکھیں, سورہ حمد میں کہیں میں نہیں ہے, ہر جگہ ہم ہیں, ہر جگہ ہم ہیں. اہدنا الصراط المستقیم, ایاک نعبد و ایاک نستعین، اعبد نہیں ہے، استعین نہیں ہے. تو یہ درس خود نماز کے اندر موجود ہے کہ ہم جب بھی دعا کریں، ہم جب بھی خدا کی بارگاہ سے اچھائی طلب کریں، تو یہ میں نہیں بلکہ جتنے بھی جہاں جہاں تک بھی آپ کی نظر جاتی ہے. اور اس میں سب سے پہلی کس کو شامل کرنا ہے؟ اپنے گھر والوں کو شامل کرنا ہے، ٹھیک ہے، اپنے اہل و عیال کو شامل کرنا ہے. تو حضرت ابراہیم علیہ السلام کی دعا پر تھوڑا سا غور کریں. وَإِذْ قَالَ إِبْرَاهِيمُ رَبِّ اجْعَلْ هَٰذَا الْبَلَدَ آمِنًا، یعنی هٰذَا الْبَلَدَ، یہ مکہ ہے کہ جس میں انہوں نے جناب اسماعیل اور ہاجرہ کو چھوڑ کے گئے تھے، اور پھر خدا نے اس جگہ کو آباد کیا. اب دیکھیں پہلی دعا، یعنی اس کے بعد ایک تو یہ کہ بَلَدَ آمِنًا، کہ جس جگہ پر میری ذریت، میری اولاد، میرے اہل و عیال زندہ ہوں، خدا اس جگہ کو امنیت والا قرار دے، فتنہ و فساد سے محفوظ رکھے، پہلی دعا. دوسرا ٹکڑا، وجنبنی وبنی ان نعبد الاصنام. وجنبنی کے لفظی معنی یہ ہوں گے کہ میرے پہلو کو الگ کر دے، یعنی مجھے اس گروہ سے بالکل علیحدہ کر دے. جنب پہلو کو کہتے ہیں. وجنبنی یعنی میرے پہلو کو، میری قربت کو مجھے بالکل ان سے دور کر دے. کس سے؟ وہ بنی یا اور میرے بیٹوں کو. ان نعبد الافنام، کہ ہم پتھروں کی، بتوں کی بندگی کریں. یعنی پھر آپ اس میں دیکھیں، حضرت ابراہیم فقط اپنے لیے نہیں ہے، اپنی اولاد اور اپنی ذریت کے لیے. اور آگے چل کے ہمیں یہ بات سمجھ میں آتی ہے کہ نبی کے بیٹے، یہ نبی کا مقام ہے، کہ نبی کے بیٹے وہ انسانوں میں سے ہر وہ فرد ہے جو نبی کی اتباع کرتا ہے. یہ بھی قرآن سے یہ بات، نبی کے بیٹے فقط وہ نہیں ہیں جو نبی کی صلب سے پیدا ہوتے ہیں. یعنی جیسے السلمان من اہل البیت، سلمان سے کیا خاندانی تعلق ہے پیغمبر کا؟ اور اس حدیث کی تشریح میں امام صادق علیہ السلام نے فرمایا کہ یہ منا اہل البیت فقط سلمان کے لیے نہیں ہے، بلکہ ہر وہ شخص جو اہل بیت سے قرآن اور شریعت کے ذریعے سے وابستہ ہوتا ہے، وہ سب ہمارے اہل بیت میں شامل ہیں. اس پوری امت کو سورہ حج کی آخری آیتوں میں ملت ابیکم ابراہیم، یہ پوری کی پوری ملت کس کی ہے؟ تمہارے باپ ابراہیم کی ملت ہے. باپ ابراہیم، ابیکم ابراہیم، ہوا سماکم المسلمین، جو بھی حقیقی مسلمان ہے ابراہیم اس کے باپ ہیں. تو یہاں پر جو ابراہیم علیہ السلام جب بات کر رہے ہیں کہ مجھے اور میرے بیٹوں کو بتوں کی بندگی سے، بتوں کی پرستش سے دور کر دے، تو یہ فقط اپنے صلبی اولاد نہیں ہے، بلکہ ہر وہ شخص، آگے آتا ہے کیونکہ انہیں آئے تو ٹھیک ہے. تو اس کا کیا مطلب ہے کہ اسکوپ دیکھیں کہاں تک جاتا ہے. میں صرف یہ بتانا چاہ رہا ہوں ان دعاؤں کے یہ جملوں کے حوالے سے، اس کو آپ آگے اور بھی پڑھیے گا، کہ یہ چیز کہاں تک آگے جاتی ہے دعا. کہ جب ہم طلب کریں خدا سے، تمنا کریں اچھائی کی، بھلائی کی، نیکی کی، خیر کی، خوبی کی، تو اس میں تمام مؤمنین و مؤمنات کو، یعنی اس میں سب سے پہلے اپنے گھر والے، پھر اپنے دیگر والدین، رشتہ دار، قریبی دوست، یہ سب چیزیں. تو دوسری چیز کیا ہے؟ ایک دوسرے کے لیے باقاعدہ دعا کریں. اور تیسری اور آخری چیز آج کی حد تک، پھر آپ لوگ جو چاہیں انشاءاللہ بات کیجئے گا، تیسری اور آخری چیز خاص طور سے وہ خواتین کے حوالے سے، کہ ایک بات جو بڑی جس کی تاکید کی گئی ہے وہ یہ کی گئی ہے کہ خاص طور سے گھر کا جو کھانا پکانے کا وقت ہوتا ہے، اب یہ ایک الگ بات ہے کہ گھر میں کھانا نہ پکے، وہ اس مسئلے کی طرف میں نہیں جا سکتا، لیکن گھر میں جب کھانا تیار کرنے کا وقت ہوتا ہے، اس وقت باوضو رہیں اور باذکروں، اس کے بھی بہت زیادہ اثرات ہیں. یعنی کہ یہ چیز بہت دفر آئی ہے कि अगर यानी घर में जो खाना पकाया जाता है, पहली चीज़ तो वही है, ज़ाहिर हलाल हराम और जायज़ नाजायज़, कमाई पाक हो हलाल हो, वो एक वो ज़िम्मेदारी मर्द की है। लेकिन उसके अंदर उस यानी जब कमाई पाक और हलाल होती है तो एक किस्म की रूहानियत उस ग़िज़ा में वैसे ही आ जाती है तहारत की वजह से। उस रूहानियत को मुकम्मल करने का दूसरा पहलू खातून के हाथ में, ठीक है, क्योंकि ग़िज़ा के हवाले से जो है ना, आप लोगों ने यकीनन नहीं सुना होगा कि ग़िज़ा जो हम खाते हैं इसका बहुत असर है हमारे जिस्म पर भी और हमारे नफ्स पर भी। तो इसी वजह से जो इतना ज़्यादा हलाल और हराम और तहारत और नापाकी है, तो ये सिर्फ ज़ाहरी एतबार से नहीं है बल्कि ये तमाम की तमाम चीज़ें इंसान के नफ्स और रूह को डैमेज करती हैं। तो इस रूहानियत के दो पलड़े और दो एस्पेक्ट्स हैं, एक मर्द के हाथ में, खातून के हाथ में, कि मर्द की जिम्मेदारी यह है कि जो कुछ फराहम करे ग़िज़ा और रिज़्क़ के और इस्तेमाल के लिए, वो जायज़ हो, पाक हो, हलाल हो, गज़बी ना हो, ज़्यादती ना हो। और ख़ातून की जिम्मेदारी उसमें यह है कि उसको इस तरीके से तैयार करे या पकाए या प्रोसेस करे कि उसमें यानी यूं कह लें कि किसी किस्म की बदखुल्की या बदअतवारी शामिल ना हो। और जो सबसे बेहतर तरीका जो तमाम बुजुर्गान और उलमा और उनकी वालदा और घर वालियों की ख़वातीन का जो तरीक़ा रहा है कि बावजू हो के खाना पकाना और खाना पकाने की हालत में ज़िक्र करते रहना, कोई ना कोई दुआ सूरत। तो इन तमाम चीज़ों का, क्योंकि जो जिस तरीके से वो तैयार होता है उस नफ्स की हालत का असर उस खाने में आता है। हाँ जाहिर, लेकिन वो बाद में। और इस किस्म के बहुत सारे वाकयात मौजूद हैं कि इस किस्म के जो ग़िज़ा होती है वो इंसान के नफ्स में लताफत के असरात पैदा करती है, कि जिस पर ज़िक्र खुदा किया जाए या जिसको पकाते हुए ज़िक्र खुदा का ख्याल रखा जाए, बावजू हो। तो ये तीन बातें आज की हद तक कि जो प्रैक्टिकली अगर हम करें और फिर बताएं, जैसे एक महीने में, पहली चीज़ क्या है, वामुर अहलका बिस्सलात वस्तबिर अलैहा, कि अपने घर वालों को नमाज का हुक्म दो, उस पर खुद मजबूती से कायम रहो। दूसरी बात कि दुआ करें ज़्यादा से ज़्यादा, और दुआ में बाकायदा दूसरों के लिए दुआ करें, यानी दूसरों के लिए मतलब है कि ये कोई शर्म की बात नहीं है कि मैं अपने वालदैन के लिए दुआ करूँ या हस्बैंड वाइफ के लिए दुआ करें या वाइफ हस्बैंड के लिए दुआ करें। यानी ख़ास तौर से हमारे माशरे में ये सब चीज़ें एक लिहाज से फॉर ग्रांटेड ले ली जाती हैं कि नहीं, वो तो है ही ठीक, कोई ज़रूरत नहीं है इसकी। नहीं, बाकायदा एक दूसरे के लिए दुआ करें, एक दूसरे के लिए अच्छाई चाहें, ठीक है। और तीसरा ये कि ग़िज़ा के अंदर, ग़िज़ा को तैयार करते हुए या फराहम करते हुए ज़िक्र और वज़ू की अहमियत को नेगलेक्ट ना करें। यानी मैंने ये बात ख़ास तौर से क्यों कही, इसलिए कही कि बहुत सारे मौक़े पे ये होता है कि मतलब कि फाउल लैंग्वेज कभी यूज़ हो रही होती है, कभी कुछ हो रहा होता है, कभी गुस्सा आ जाता है। नहीं, जो कुछ भी हम काम करते हैं ख़ास तौर से ग़िज़ा के हवाले से, चाहे हम वो अपनी कमाने में ख़राबी पैदा करें या ग़िज़ा की तैयारी में ख़राबी पैदा करें, इन तमाम चीज़ों के ग़िज़ा की रूहानियत पर असर पड़ता है। तब आप लोग अगर कोई बात करना चाहे,
जो पहला नुक्ता है
जी,
उस मेरे हिसाब से वो बहुत उसमें एहतियात की जरूरत है कि आप एक दूसरे को अगर तलकीन कर रहे हैं या कुछ, तो किसी किस्म की आपके अंदर कुछ फहमी पैदा ना हो कि मैं बहुत अच्छा हूँ और मैं दूसरे को तलकीन कर रहा हूँ, या ऑफेंसिव वे में हकारत से देखें दूसरे को, मैंने चार नमाजें पढ़ ली उसने नहीं पढ़ी, तो मेरे हिसाब से इसमें काफी एहतियात,
ठीक,
एक समझदारी के साथ करने की।
नहीं, खुदा ना खास्ता अगर ये हो तो फिर तो बहुत ही मुश्किल हो जाएगी। कि देखें, इसी वजह से तो ये जो नजरियाती मेहनत है इसी वजह से तो होती है। अगर हम ये काम बगैर उस बेस को बनाए हुए करेंगे तो यही होगा फिर। अगर वो फाउंडेशन नहीं बनेगी कि जिससे हमें ये बात सारी ना समझ में आए कि हमें हर चीज़ कुर्बतन इलल्लाह करनी है, खुदा की खातिर करनी है, तो फिर तो ये होगा। जी ठीक, दो मिनट मतलब क्या? नहीं नहीं वो ये कह रहे हैं कि ईमान के हवाले से बात करें। जी
हम फिर कह रहे हैं कि भाई क्या ये बर्डन है कि हर दो मिनट कह रहे हैं, हर दो मिनट
में नहीं, दो मिनट क्यों कह रहे हैं? नमाज का वक्त जैसे खास तौर से
कहने के लिए,
देखिए हमारे पास तो नमाज के वक्त और भी आसान है अहले सुन्नत के मुकाबले में कि पाँच नहीं तीन, तो वो तो और भी,
लेकिन उसमें आयत जो उससे पहले है उसमें थोड़ा सा क्लेरिफिकेशन है, सूरज डूबता पहले सूरज डूबने
तीन ही तकरीबन है। जी जी तीन ही तकरीबन,
बेसिकली पॉइंट है कि रिमाइंडर।
देखिए पॉइंट ये नहीं है, पॉइंट ये है कि एक दूसरे को याद दिलाना, यानी कहने का मतलब ये होता है कि जैसे हम कमजोर पड़े, आपको कभी एक मिसाल मैंने दी थी,
सवाल ये कि हम लोग नमाज को जैसे आपने कहा कि जैसे हम लोग अल्लाह से गुफ्तगू करें इस तरह से पढ़ना चाहिए
जी,
लेकिन जैसे हम लोग जैसे सुनते तो आए, कोशिश भी करते हैं लेकिन हम फोकस उस तरह से नहीं कर पाते हैं, और जैसे अगर कहें कि हम नहीं हो पाता
जी,
कुछ उसका कोई तरीका जैसे हम समझ फोकस नहीं करते।
नहीं ये बात तो बिल्कुल दुरुस्त है, कहने वाला भी बेचारा ऐसा ही है, ये नहीं कि कहने वाला जो है वो किसी बहुत आला मकाम पर है, लेकिन इसमें एक शर्त है कि कोशिश करते रहें, और इसका हल ये है कि मारिफत बढ़ाने की कोशिश करते रहें, क्योंकि हम जितना ज़्यादा खुदा की मारिफत को बढ़ाएंगे उतना ज़्यादा ये असर और ये इम्पेक्ट हम पे मज़बूत होगा। इसका हल यही है, यानी कि हम, मैं बार बार ये कह रहा हूँ कि हम जो मारिफत की और बार बार कुरानी मतालिब की गुफ्तगू करते हैं उसका असल मकसद यही है कि वो नूरानियत हमारे अंदर पैदा हो। किस पे? हाँ आदाब सलात पे जब हम बात करेंगे इंशाल्लाह, उसमें तो ये एक एक चीज़ बहुत आसान है, आला जवादी आमली का इसमें एक जुमला है कि नमाज की तवज्जो के हवाले से, तो उन्होंने कहा कि नमाज की तवज्जो इस बात पर डिपेंड करती है कि तुम दो नमाजों के बीच में क्या कर रहे हो, समझ रहे हैं? यानी फजर पढ़ के हम घुस गए दुनिया में, डुबकी लगा दी हयात दुनिया में, उसके बाद पांच घंटे बाद हमको ख्याल आया वो जोहर भी है, अब वहां से अपने को खींच खांच के बाहर निकाला, आप क्या समझते हैं कि कोई तवज्जो? तो मतलब यहां पर डिफिकल्टी जो है ना वो ये है, इसी वजह से आप गौर कीजिए, जोहर असर की नमाज ऑलरेडी चार चार रिकात है, और हर नमाज की नाफिला आठ आठ रिकात है, क्यों? इसलिए कि ये वो वक्त है कि जिसमें इंसान पर दुनिया के असरात सबसे ज्यादा हैं, यानी कि हमें अजीब सा लगता है कि भाई फजर दो रिकत नाफिला दो रिकत, भाई वहां पढ़वा लेता अगर खुदा को इतनी मशक्कती करवानी थी तो फजर में आठ रिकत पढ़वा लेता नाफिला, क्यों? इसलिए कि फजर में रात को अगर इंसान ने कोई गलत काम नहीं किए नॉर्मली जैसे, तो फजर में तवज्जो है, बेहतर है तवज्जो, ठीक है? तो दो रिकत नाफिला और दो रिकत वाजिब, ठीक है, लेकिन क्योंकि दिन के वक्त हमने इतना ज्यादा दुनिया में मशगूल हुए तो आठ चार आठ चार अगर उस तरीके से पढ़े। जी
शुरू में जैसे आपने कहा कि हम आहंगी जरूरी है इसलिए कि आप अगेंस्ट राइट नहीं जा रहे हो,
जी
तो वो तो बात समझ में आती है, लेकिन लेकिन जहन में ये आ रहा था कि 8 से 10 घंटे आप दफ्तर में गुजारते हैं दिन में, जो कि एक आपके 24 घंटे का एक बहुत बड़ा पोर्शन है, तो वो टॉपिक शायद थोड़ा फैमिली से कनेक्टेड हो जाएगा, लेकिन उस बारे में क्या करें इंसान, वो भी एक अगेंस्ट द टाइड ही जा रहे होते हैं।
जी, जिहाद तो ये है, इसमें कोई शक नहीं है कि ये जिहाद है, और वहाँ भी, और इसी वजह से जैसे हम कह रहे हैं ना कि इस बात को शायद दीन ने रियलाइज़ किया है कि वो एक डिफ़िकल्ट है, तभी ये ज़ोहर असर पे इतनी तवज्जो है, और कुरान करीम में सलात वस्ता पे ख़ास तौर से तवज्जो है, यानी नमाज़ें कायम करो, और ख़ास तौर से बीच की नमाज। अब बीच की नमाज या ज़ोहर है या असर है, मुफस्सरीन में इसमें इख्तलाफ़ है, यानी कुछ कहते हैं कि बीच की नमाज से मुराद दिन के बीच वाली नमाज है, कुछ कहते हैं बीच की नमाज से मुराद इन 5 में से बीच वाली नमाज है, लेकिन यह जोहर है या असर है सलात वस्ता जो दोनों दिन में पढ़ी जाती हैं। तो अगर हम यानी एक ख्याल पेश कर रहा हूँ कि अगर हम मिसाल के तौर पर जोहर और असर की नमाज पर ज़्यादा कंसनट्रेट करें तो हो सकता है कि दिन की प्रॉब्लम्स को किसी हद तक काबू में करने में कामयाब हो जाए। यानी इस बात को मैं बिल्कुल अपने ऊपर वाजिब करार दे लूं कि जोहर और असर की नमाज में बहुत तवज्जो से पढ़ूंगा, चाहे फकत वाजिब ही क्यों ना पढ़ूं, तो शायद वो उस असर को हम किसी हद तक धोने के या उसको वाइप आउट करने के कामयाब हो जाएं कि जो हमें इस पूरे माहौल में जाने की वजह से जो खराबी पैदा होती है। लेकिन उसमें भी बुनियादी चीज ये है कि आप जरूर उसकी तरफ आए, और खास तौर से नमाज शब, नमाज शब के बहुत ज्यादा फवायद है, बहुत ज्यादा, यानी उसको तो डिनाई किया ही नहीं जा सकता या इग्नोर किया ही नहीं जा सकता। लेकिन असल चीज़ वही है कि तवज्जो, क्योंकि मैंने पहले भी आपकी खिदमत में अर्ज़ किया था कि सलात के माना है विसाल, मिलना, जुड़ना, तो इंसान कम से कम अपनी जो वाजिब नमाजें हैं उस पर मजबूती से तवज्जो करे, और थोड़ा सा इन्हें मिसाल के तौर पर जो मैं एक बात आपसे कह सकता हूँ कि फॉर एग्जांपल अगर आप 2 रकत फजर की नाफिला बढ़ा दें और 2 रकत और 1 रकत इशा और मगरिब की नाफिला बढ़ा दें, ये इजी भी है, यानी मगरिब की नाफिल 2 रकत है, इशा की 1 रकत, यानी वो 2 रकत नमाज जो मगरिब की 4 रकत है और इशा की 1 रकत है, 1 रकत का मतलब है कि जो बैठकर 2 रकत पढ़ी जाती है, सिर्फ इसको आप बढ़ा दें, ये बहुत ज़्यादा बर्डन भी नहीं है, लेकिन इससे इंशाल्लाह काफ़ी फ़ायदा महसूस होगा। और नमाज शब में भी जो लोग हैं कि वो कहते हैं कि कम से कम नमाज वितर ज़रूर पढ़ी जाए, कम से कम
नमाज वितर में जो 40 मोमिन के नाम दिए जाते हैं
जी,
ये कैसे पता हो कि वो 100% मतलब?
नहीं, ये इसकी ज़रूरत भी नहीं है, यानी कि जो ज़ाहरी एतबार से उस मेयार पे पूरे उतर रहे हैं आपके अपने, और उसमें भी ये कि ज़्यादातर अपने रिश्तेदार, अपने करीबी अफराद जो जिंदा या मुर्दा हैं उनके लिए।
अच्छा, जो खाना खिलाने वाली जो बात है उसमें जैसे बच्चों को भी खाना खिलाने का
जी,
लोग जो भी आते हैं तो कुछ भी मिल जाता है, जैसे फूड से मिल जाता है
जी, हर चीज़ का असर है। यानी मैंने इसलिए शायद हमारी बहनें नाराज़ ना हो जाएं कि ज़्यादा बर्डन मैंने उन पर रख दिया, लेकिन थ्रू आउट कहने का असल मकसद यही था कि हम जो भी ग़िज़ा खाते हैं ना, उस ग़िज़ा के अंदर जितने भी चीज़ें इन्वॉल्व हैं और ख़ास तौर से जितने लोगों के नफूस का असर है, इस जुमले को ख़ास तौर से सुनिएगा, यानी कि जितने लोगों ने उस ग़िज़ा की प्रिपरेशन में हिस्सा लिया है उन सब के नफूस का कुछ ना कुछ असर आता है उसमें। तो इसीलिए पाकीज़गी और तहारत, यानी कि सबसे पहली चीज़ थी कि ग़िज़ा ख़ुद पाक व ताहिर हो। दूसरी क्वालिटी ये कि जिस रस्ते से आप उसको हासिल कर रहे हैं वो वसीला पाक और तैयब व ताहिर हो। और ये हदीस जो है इमाम की बेमाना नहीं है कि 10 में से 9 हिस्से जो हैं ईमान के उसके वो रिस्क हलाल कमाने में, क्योंकि उस पर ही सारा बेस कर रहा होता है। अगर हमने वहाँ पर जो इनपुट हमारे, क्योंकि ये जिस्म, जिस्म के असर यानी कि अंदर नफ्स और वो सारी चीज़ें, तो अगर इसको हमने खुदा ना खास्ता नापाक कर दिया किसी भी तरीके से, तो वो नफ्स के अंदर नापाकी और तहारत। मैं आपको एक छोटी छोटी सी बातें, देखें आप गौर करेंगे, आप कहेंगे ये सच है। मैंने अपने दादा को सुना, वो भी ज़ाहिर है कि पहले लखनऊ और उसके बाद फिर इधर आए, और जो माहौल उनके ज़माने में लखनऊ का था ज़ाहिर है आज वो बिल्कुल भी नहीं होगा। तो कराची आने के बाद वो कहते थे कि मेरा तो दिल चाहता है कि ज़मीन फट जाए और मैं उसमें समा जाऊँ। क्या यानी कि जो बेपर्दगी और वो सब चीज़ें हमें नहीं महसूस होती थी। यानी मतलब क्या है कि इंसान जहर से यूज टू हो जाता है। एक खराब चीज है उससे आपका नफ्स यूज टू हो गया कि आपको पता ही नहीं, यानी कि इतनी खराबी है, इतनी बर्बादी घुली हुई हर तरफ, हमें फील ही नहीं होता। सही है ना? तो ये तमाम चीजें भी बड़ी अहम होती हैं कि और इसके लिए क्या जरूरत है। यानी कि एक छोटी सी मिसाल मैं आपको दूं, एक चिमनी वर्कर है, चिमनी में से काम करके निकला, उसे कभी भी समझ में आता है कि मेरे मुंह पे कितनी कालक मली है? कब समझ में आता है कि मैं कितना काला हो गया हूं? जब आईने के सामने खड़ा होता है। आईना अहले बैत है, सही है? ये आईना जो हमें इस बात का एहसास दिलाता है कि कितनी कालक मली हुई है मुंह पे, वो अहले बैत अलैहिस्सलाम। इसलिए हमें इस पर नहीं बहस करना कि मैं क्या कर रहा हूं या फलां क्या कर रहे हैं, फलां क्या कर रहे हैं। अपने आप को हमेशा उस आईने के सामने खड़ा करके देखें कि किरदार अहले बैत अलैहिस्सलाम क्या है, अंबिया का कैरेक्टर क्या है, हमारा कैरेक्टर कहां जा रहा है। यानी हम उससे रिलेटिव कंपैरिजन में ना जाएं कि हाँ मैं तो अब ये नहीं कर रहा, दूसरे साहब ये कर रहे हैं। नहीं, वो उसका स्टैंडर्ड नहीं बन रहा है। जी
हम लोग अपने बच्चों को खाना खिलाते हैं
जी,
तो जैसे हम लोगों का हमेशा सुना भी है जिंदगी कि 7 साल तक बच्चों पे नाराज ना हो
जी,
कभी कभार होता है कि हम लोग बच्चों को खाना खिलाते वक्त कभी कभार
जी
नाराज हो जाते हैं। और जैसे कहा गया 7 साल तक बच्चों को बिल्कुल सख्ती से ना पेश आया,
नहीं ये हुक्म शरा नहीं है। यानी कि ये सारी की सारी चीज़ें जो हैं ये रिकमेंडेशंस हैं। यानी कि ये कोई हुक्म शरा नहीं है कि जो वाजिब और हराम के दायरे में आता हो। लेकिन जाहिर सी बात है कि अब जब हम बच्चों की तरबियत कर रहे होते हैं तो सारे बच्चे एक जैसे नहीं होते, पहली बात तो ये। अब उनमें से कुछ बच्चे ऐसे होते हैं कि जिनको सख्ती की ज़रूरत है, तो लेकिन सख्ती होना चाहिए बाहिकमत। क्यों? इसलिए कि देखें, एक चीज़ जो वालदैन के साथ सबसे बड़ी प्रॉब्लम क्या होती है कि मैंने ये देखा है कि वालदैन की सख्ती दर हकीकत अपना फ्रस्ट्रेशन होता है जो वो बच्चों पे उतारते हैं। सख्ती या नरमी हमेशा इस नीयत से हो कि बच्चे की शख्सियत को बेहतर बनाना है। तो ना आपकी सख्ती के बुरे असरात पैदा होंगे ना नरमी ख़राब करेगी। होता ये है कि जब अपना दिल अच्छा है, अपना मूड अच्छा है, तो बच्चे को इतनी नरमी है, इतनी मोहब्बत कि वो कुछ भी कर रहा है कुछ नहीं बोल रहा है। और जब खुद गुस्से में है तो बेचारा खामो ऐसे ही बैठा हुआ है, उसने ज़रा सी हरकत की उसको डांट डपट के या मार के रख दिया। ये नहीं, ये इससे तो शख्सियत ख़राब होगी। तो बच्चे को नरमी भी चाहिए, सख्ती भी चाहिए, लेकिन हिकमत के साथ और उसकी तरबियत की खातिर, ना कि अपने मिजाज की बुनियाद पर, कि जो जिससे वो डेवलप हो। ये नमाज का वक्त हो गया।